समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिसानेको नमस्कार। आदरणीय श्रोताहरू, कुनै पनि मुलुकमा विभिन्न कारणले पछि परेका, आर्थिक विपन्नताले सामान्य जीवनयापनमा पनि समस्या झेल्नु परेका, असहाय, अशक्त एवं रोगव्याधिले ग्रस्त नागरिकको हितका लागि समाज कल्याणका कैयौं कार्यक्रम र योजनाहरू सञ्चालन गरिन्छ। नेपालमा पनि महिला बालबालिका र ज्येष्ठ नागरिकको मामिला हेर्ने छुट्टै मन्त्रालय गठन गरिएको छ। विशेष गरी महिला विरूद्धको हिंसा र विभेद अन्त्यका लागि केही वर्ष यतादेखि नेपालमा पनि लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान सञ्चालन भइरहेको छ। मन्त्रालयको नेतृत्वमा संचालित यी अभियान एवं महिला बालबालिका र ज्येष्ठ नागरिकका विविध सवालमा केन्द्रित रहेर आजको अन्तर्सम्वादमा हामी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठसँग कुराकानी गर्नेछौ। मन्त्री श्रेष्ठ यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीजी नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
धन्यवाद छ
तपाईँलाई। अब हालै यहाँले चाहिँ यो मन्त्रालयको कार्यभार सम्हाल्नु भएको छ, मूलत नेतृत्व परिवर्तन सँगसँगै नीतिगत विषयहरूका साथमा व्यक्तिगत रूपमा पनि मन्त्रीजीको आफ्नो प्राथमिकताहरू होलान्, के प्राथमिकताहरू चाहिँ अगाडि सारिरहनु भएको छ यतिखेर मन्त्रीजी?
सबभन्दा पहिला त मैले मन्त्रालयको बारे 3 दिन लगाएर बुझ्ने काम गरेको छु। त्यसपछि अहिले सबभन्दा अत्यन्त राज्यले ध्यान दिनुपर्ने महत्वपूर्ण मन्त्रालय भनेको महिला बालबालिका र ज्येष्ठ नागरिक अपाङ्ग भएका, जो एउटा सामाजिक रूपान्तरणका विषय हो, त्यसलाई चाहिँ मैले सबभन्दा पहिले विज्ञहरूसँग पहिले राय सल्लाह लिने, किनभने अहिले 3 तहको सरकार छ, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार। अब 3 तहको सरकारले, संविधानले तोके अनुसार हामीले त्यो अनुसारको चाहिँ काम गर्नु पर्यो। अब झिना मसिना काम गरेर मन्त्रालय ल्याउँदैन, हामीले केन्द्रीय स्तरको पोलिसी लेभलका कामहरू र ठुल्ठुला आयोजनाहरू काम गर्नु पर्यो, र खास गरेर यसको लागि मैले विज्ञहरूसँग राय सल्लाह लिने काम प्रारम्भ गरेको छु। उहाँहरूको राय सल्लाह आएपछि अब हामीले यी क्षेत्रमा कसरी काम गर्नेछ, जसले गर्दा त्यो भोलिका भविष्यका कर्णधार बालबालिकालाई के गर्न सकिन्छ, अपाङ्गता भएको व्यक्तिलाई के गर्न सकिन्छ, ज्येष्ठ नागरिकलाई के गरिन्छ, हिंसामा परेका महिलाको लागि के गर्न सकिन्छ, पहिले सबभन्दा पहिले त हाम्रो देश र दक्षिण एसिया लगायत विभिन्न मुलुकका मोडालिटीहरू के छ त्यो बारे अध्ययन गर्ने हो। त्यसपछि प्रतिवेदन आइसकेपछि यसलाई चाहिँ हामीले ठोस रूपले समाजको रूपान्तरण हुन सक्ने गरी, यी वर्गहरूको रूपान्तर गर्न सक्ने गरी हामीले काम अगाडि बढाउँछ।
हजुर, जस्तो मन्त्रीजी अहिले नीतिगत व्यवस्थाका कुराहरू गरिरहँदा अहिलेको चटारो, अहिले सबैको चाहिँ ध्यान आकृष्ट भएको विषय COVID-19 र त्यसबाट चाहिँ यी वर्गलाई, महिला बालबालिका, अशक्त अथवा ज्येष्ठ नागरिकहरूलाई जुन शारीरिक रूपबाट जुन किसिमको कठिनाईहरू चाहिँ अहिले भोगिरहेका छन्, त्यसतर्फ राज्यको ध्यान जानु पर्यो भन्ने कुरा नै मूल प्रश्न जस्तो पनि लाग्छ एकातिर। अब के गर्न सकिन्छ यो कोविडको महामारीको बीचमा यी जोखिममा रहेका नागरिकहरूको सुरक्षा गर्नु त सरकारको दायित्व हो, एउटा अभिभावकीय भूमिका नागरिकले अपेक्षा गरेका छन्। हामी के गर्न सक्छौ यो विषम परिस्थितिमा?
हामीले यो क्षेत्रमा रहेका बाल बालिकाहरू, ज्येष्ठ नागरिकहरू, हिंसामा परेको महिलाहरू, यो COVID-19 प्रभावित परेका महिलाहरू को लागि, अपाङ्गता भएको व्यक्तिहरूको लागि चाहिँ डाटा कलेक्सन गरेर उनीहरूलाई सुरक्षित स्थानमा राख्ने, उनीहरूलाई हामीले खाने व्यवस्था गर्ने, औषधि उपचारको व्यवस्था गर्ने, त्यस्तो काममा चाहिँ हामी लागेको छ। तर त्यसलाई चाहिँ हामीले अहिले चाहिँ ठोस नेपाल सरकारले 15 पञ्चवर्ष योजनाले प्राथमिकता दिएका योजनाहरूलाई नै, हाम्रो हामीसँग रहेका समाज कल्याणलाई मार्फत विदेशी अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई पहिलो प्राथमिकता भनेको उनीहरूको COVID-19 कसरी यी क्षेत्रका बालबालिका, महिला, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरूलाई हामीले सुरक्षित विकास र बासको व्यवस्था कसरी गर्न सक्छौँ त्यसमा हामी ध्यान आकर्षण भएको छ। त्यसको लागि हाम्रो 11 गते हामीले 12 गते समाज कल्याण परिषदको बैठक राखेका छौँ। अब हामीले भनेको बेरोजगारी, जो लाखौँ युवाहरू विदेशबाट आएर अहिले भौतारिरहेछ, नेपालमा बेरोजगार भएर बसिरहेछ, तिनीहरूलाई हामीले रोजगारी सिर्जना कसरी गर्न सक्छौँ, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले अब हिजोका दिनमा उहाँहरूले म फला ठाउँमा काम गर्छु यो काम गर्छु भनेर हामी त्यस्तो अब दिँदैनौँ। हामी एउटा गाइडलाइन बनाउँदैछौँ। अब हाम्रो नेपाल सरकारले 15 पञ्चवर्षीय योजनाले कुन चिजमा देशको विकासको के चिजमा फोकस गरेका छ र मानव सुशाङ्कले कुन चिजलाई कुन ठाउँमा जानुपर्छ, शिक्षामा कहाँ हामी तल छौँ, गरिबीमा हामी कुन जिल्ला पछाडि परेछौँ, कुन प्रदेश पछाडि परेछौँ, स्वास्थ्यमा कहाँ पछाडि परेछौँ, कुपोषणमा कहाँ ध्यान दिनुपर्ने हो, त्यस्ता ठाउँमा हाम्रो आउने जुन अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मार्फत आउने पैसाहरू या राष्ट्रिय गैर सरकारी संस्थाहरूले ल्याउने पैसाहरू बेरोजगारी युवाहरूको लागि COVID-19 लागि हामी फोकस गर्छौँ। त्यो हामी अध्ययनमा छौँ र बैठक गर्दैछौँ। यसमा हामीले चाँडै बैठक गरेर यसतर्फ हामीले ध्यान जानुपर्छ भनेर हामीले त्यसमा प्राथमिकता दिइरहेको
छ। हजुर, अब यतिखेर नेपालमा पनि लैङ्गिक हिंसा विरुद्धको यो 16 दिने अभियान भनेर केही वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको छ। अब यसलाई औपचारिकता मात्रै नदिएर यसलाई परिणाममुखी बनाउनको लागि जसरी मन्त्रालयले नेतृत्व गरेर यो अभियान 16 दिनसम्म सञ्चालन गर्छ प्रत्येक वर्ष, होइन यो वर्षका हाम्रा प्राथमिकताहरू र मूल रूपमा चाहिँ हामीले के अपेक्षा गरेका छौँ यो अभियानबाट?
हामीले चाहिँ अहिले 3 सरकार छ, हाम्रो संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले सबैले यसलाई चाहिँ 16 दिनमा लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानमा चाहिँ अभियानको रूपमा लाग्ने र यसलाई एकदम जनचेतना कसरी हामीले समाजलाई चेतना अभिवृद्धि गर्ने जसले गर्दा हाम्रो परिवारमा, व्यक्तिमा, समाजमा जुन प्रकारको कुरीति छ, यो लैङ्गिक हिंसा छ, यसलाई अन्त गर्न न्यूनीकरण कसरी गर्न सक्छ त्यसको लागि चाहिँ एउटा अभियानको रूपमा जाने भनेर हामीले 3 तहको सरकारलाई चाहिँ हामीले परिपत्र गरेका छौँ र उहाँहरूले पनि आफ्नो तहमा स्थानीय तहले, प्रदेश सरकारले र संघीय सरकारले, 3 सरकारले यस 16 दिने जुन अभियान छ त्यसमा हामीले कार्यक्रम वृहत रूपमा गर्ने। तर COVID-19 कारणले हामीले जुन प्रकारले हिजो स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस अभियानलाई सशक्त रूपमा कसरी लग्ने, तल्लो तहसम्म कसरी लग्ने, व्यक्ति व्यक्तिमा कसरी लग्ने, परिवारमा कसरी लग्ने, समाजमा कसरी लग्ने, जसले गर्दा यसलाई न्यूनीकरण चाहिँ गर्न सकिन्छ भनेर एउटा हामीले त्यस प्रकारको 3 तहमा पनि गरेका छौँ। त्यसरी नागरिक समाजलाई, त्यस्तै अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, त्यसपछि राष्ट्रिय गैर सरकारी संस्था, हामीसँग यसमा लाग्ने सम्पूर्ण अभियन्ताहरू, यो हिंसा विरुद्धमा लागेका अभियन्ताहरू सबैलाई चाहिँ हामीले परिचालन गर्ने भनेर त्यस प्रकारको कार्यक्रम अगाडि बढाएका छौँ।
अब पछिल्लो समयमा सरकारले अध्यादेश मार्फत यो विशेष गरी चाहिँ बलात्कारका घटनाहरूलाई चाहिँ निरुत्साहित गर्नको लागि नियमित प्रक्रियाबाट, संसदीय प्रक्रियाबाट भन्दा पनि अझै द्रुत गतिमा चाहिँ यसलाई कार्यान्वयन गर्न जसरी अध्यादेश ल्याएको छ, यद्यपि यसमा राष्ट्रपतिबाट चाहिँ प्रमाणीकरण हुने काम बाँकी छ, त्यो एउटा औपचारिकताको मात्रै कुरा हो। यो जुन अध्यादेश आएको छ यसको उद्देश्य होइन र यसको जरूरी, यो हतारो गरेर अहिले अध्यादेशका रूपमा ल्याउनुपर्ने अवस्था चाहिँ समाजमा बढ्दै गइरहेको यो बलात्कारका घटनाहरूलाई नै लक्षित गरेर गर्नुभयो होला, यसबारेमा अलिकति विस्तृतमा जानकारी गराइ पाउन मन्त्रीज्यू।
अब यसबारेमा के छ भने हामीले यो दिनानुदिन यस्ता घटनाहरू घटिरहेको छ। केही दिन अगाडि जनकपुरमा पनि घटेछ एसिड काण्ड। त्यस कारणले गर्दा तपाईँको हाम्रो दिदी बहिनी आमा जोसुकै यदि उहाँहरूलाई यस्तो घटना भएको भए के हुन्छ त, त्यसलाई केन्द्रबिन्दुमा राखेर राज्यले सोच्नुपर्छ, हामीले सोच्नुपर्छ यदि मेरो आमालाई, बहिनीलाई, दिदीलाई भएको भए के हुन्छ। त्यस कारणले जघन्य अपराध हो यो, मानव कलङ्कित चाहिँ अपराध हो, यो समाजको लागि एउटा कलङ्क हो। त्यस कारणले यस्ता अपराधलाई दण्डनीय बनाउनुपर्छ भनेर सम्मान्य राष्ट्र प्रधानमन्त्रीज्यूले यसलाई चाहिँ अध्यादेश मार्फत चाहिँ एसिड जुन घटनाहरू छ दिनादिन घट्दैछ यसलाई कसरी कडाईको साथ लग्ने र यसलाई जनचेतना अभिवृद्धि गर्दै कसरी न्यूनीकरण गर्ने भनेर लगेको छ। त्यति मात्रै भने यो महिला हिंसा जुन भइरहेछ, बलात्कार, यौनजन्य घटनाहरू, यो घटनालाई पनि न्यूनीकरण गर्नलाई चाहिँ अझ कडा कानुन बनाएर जानुपर्छ भनेर सरकारले यसतर्फ पनि सोच बनाइरहेको छ, छलफल चलिरहेको छ।
अब कतिपय अवस्थामा चाहिँ यस्ता खालका जघन्य अपराधका घटनाको अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा पनि आम सर्वसाधारणबाट प्रश्नहरू उठाइँदै आएको छ। ढिला गरिकन अनुसन्धान हुन्छ, अनुसन्धान भएर दोषी किटान भए पनि उसलाई जोगाउने पनि त्यतिकै कसरतहरू हुने गर्छ भन्ने खालका जुन प्रतिक्रिया आइरहेका छन्, आगामी दिनमा यी विषयहरूलाई चाहिँ अलिकति स्पष्ट गराउन र त्यस्ता खालका प्रवृत्तिलाई निरुत्साहित गर्न हामी के गर्न सक्छौं थप अगाडि?
अब यसको लागि मैले अघि नै भने, यसको लागि हामी कडा कानून बनाउन गइरहेछौँ। यो कुरा फेरि पनि अध्यादेशबाट यस्ता दण्ड अपराधलाई कसरी न्यूनीकरण गर्ने, समाजमा जुन बलात्कार जस्ता घटनाहरूलाई मिलापत्र गराउने, ढाकछोप गर्ने, बेग गर्ने व्यक्तिहरूलाई दण्डनीय कसरी गर्ने, दण्डनीय कसरी बनाउने, त्यसतर्फ सरकारले यसमा छलफल जारी छ। यस बारे बारे पनि हुनसक्छ, तपाईँको अध्यादेश आउन सक्छ र कडा कानून बनाउन सक्छ।
अब नेपाली समाजमा विशेष गरी नेतृत्वदायी भूमिकामा चाहिँ महिलाहरूलाई प्राथमिकता दिने नीति लिएको छ र त्यसमा चाहिँ कतिपय अवस्थामा आफन्तजन नाता गोताले चाहिँ त्यो प्रावधानबाट फाइदा लिए तर लक्षित वर्गले चाहिँ त्यहाँ समावेश हुन पाएनन्, यस्ता खालका चाहिँ नियमित गुनासाहरू पनि आउने गर्दछन्। अब संघर्षशील महिलाहरू, सामाजिक अभियन्ताहरू यस प्रक्रियामा चाहिँ अझै छुट्दै गएका हुन्, अझै आगामी दिनमा हामी यसमा सुधारको गुन्जास कतिको देख्न सक्छौँ?
यसको लागि हामीले भनिहाले विज्ञहरूसँग राय सल्लाह लिएर तपाईँको निर्देशिकामा, कार्यविधिमा, ऐनमा, नियममा सबैमा सुधार हामी गर्दैछौँ। जो हरेकको मापदण्ड हामी बनाउँदैछौँ, जुन हामीसँग छ परिमार्जन गर्दै मापदण्ड बनाउँदैछौँ, जसले गर्दा पछाडि पारिएको दलित, गरिब, विपन्न, असहाय व्यक्तिहरूले चाहिँ यो हामीले दिएको मन्त्रालयबाट दिने योजनाहरू पाओस् भनेर त्यो मापदण्डमा परिमार्जनहरू भइरहेछ। मै अहिले मन्त्री भइसकेपछि दुईवटा अरे निर्देशिकाहरू कार्यविधिहरू चाहिँ लग्ने क्याबिनेटमा लग्ने भनेर पनि अहिले भर्खरै क्याबिनेट पठाउनलाई हामीले अर्थ मन्त्रालयसँग सहमतिको लागि पठाएको छु। त्यस्ता धेरै अब हामीले कार्यविधिहरूमा, नियमावलीहरूमा संशोधनहरू परिमार्जन गर्दैछौँ, जो वास्तविक पछाडि परेको व्यक्तिहरूले चाहिँ यस मन्त्रालयबाट पाउने सुविधाहरू पाओस् भन्ने कुराको लागि हामी सचेत छौँ यसमा।
आदरणीय श्रोताहरू, रेडियो नेपालको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठसँग मन्त्रीज्यू, जस्तो विकसित देशहरूमा होइन ज्येष्ठ नागरिक, महिला अथवा बाल बालिकालाई हेर्ने दृष्टिकोण अलिकति बेग्लै खालको देखिन्छ, विकसित देशमा चाहिँ अलि बढी यान्त्रिक भए पनि भन्छन्, बुढाबुढीहरूलाई त्यति आफ्ना छोराछोरीहरूले ख्याल नगरेर उनीहरू वृद्धाश्रममा बस्नुपर्ने खालका प्रवृत्तिहरू पनि निरन्तर छन्। अब हाम्रो चाहिँ विकासशील देशमा आफ्ना बा आमा, हजुरबा हजुरआमाहरूलाई चाहिँ सेवा गर्नुपर्छ भन्ने एउटा मानवीय भाव त कायमै छ, तर समयानुकूल देशको विकास भइरहँदाखेरि, मानिसको व्यस्तताले गर्दाखेरि ती वर्ग फेरि पनि जोखिममा पर्न सक्ने जुन एउटा सामाजिक मनोविज्ञानको विकास भइरहेको छ, हामीले प्राविधिक भन्दा पनि यी मानवीय संवेदनशीलतालाई चाहिँ कायम राख्न र समाजमा एक किसिमको चाहिँ ज्येष्ठ नागरिकहरूप्रतिको चाहिँ सम्मानलाई चाहिँ यथावत राख्न र अर्को पुस्ताले पुरानो पुस्तालाई चाहिँ सम्मान गर्ने जुन परिपाटीमा रास आउँदै गएको छ भन्ने छ, अलिकति यो मनोवैज्ञानिक पाटोलाई पनि अलिकति विश्लेषण गर्न सकिन्छ मन्त्रीज्यू?
अब यस बारेमा हामीले हाम्रो ज्येष्ठ नागरिकलाई हाम्रो सरकारले विशेष प्राथमिकता दिएछ। यो हाम्रो सरकारको पालामा ज्येष्ठ नागरिक भत्ता पनि हामीले सुरुवात गरेको हो। त्यसैले हाम्रो आमा बुवालाई हामीले हिन्दू परम्परा अनुसार एउटा अत्यन्त सम्मान चाहिँ गर्ने हो आमा बुवालाई, त्यसमा दुई मत छैन। यसलाई हामीले चाहिँ कसरी उहाँहरूलाई सम्मानपूर्वक जीवन बाँच्न सकिन्छ, त्यसतर्फ चाहिँ हामीले अध्ययन गरिरहेछौँ। अझै पनि उहाँहरूलाई के गर्न सकिन्छ, जस्तै समाजमा उहाँहरूलाई, आमा बुवालाई कसरी सम्मानपूर्वक जीवन यापन गर्ने, त्यसको लागि हामीले नागरिक मिलन केन्द्रहरू प्रदेश प्रदेशमा बनाउने भनेर अध्ययन पनि गराएको छ र केही बजेटहरू पनि छ, त्यसमा हामीले अगाडि बढाइरहेका छौँ। र तिनीहरूलाई सम्मानपूर्वक जीवनयापन गर्नलाई के गर्नुपर्छ त भनेर विज्ञहरूसँग हामी सल्लाह लिँदैछौँ। र हाम्रो दक्षिण एसियामा अन्तर्राष्ट्रिय रूपमा कुन हिसाबले वृद्ध वृद्धाहरूलाई ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक जीवन यापन गर्नलाई कुन मोडालिटीमा गइरहेछ त्यो बारे हामी अध्ययन गर्दैछौँ र त्यो अध्ययन सकिसकेपछि हामीले प्रत्येक प्रदेशमा चाहिँ उहाँहरूको लागि ज्येष्ठ नागरिकहरूलाई मिलन केन्द्र बनाउने त्यस्तै हामीले सकिन्छ भने प्रत्येक प्रदेशको स्थानीय तहहरूमा क्रमशः यो सर्वे गरेर आवश्यकता अनुसार हामीले चाहिँ यो मिलन केन्द्र बनाउने सम्मानपूर्वक जीवन यापन गर्नलाई उनीहरूलाई जसको छोराछोरी छैन जो वृद्ध छ त्यो राज्यको दायित्वभित्र पर्छ उहाँहरूलाई संरक्षण गर्नलाई त्यस्ता व्यक्तिहरूलाई कसरी हामीले राज्यले चाहिँ उहाँहरूलाई वृद्धहरूलाई सम्मानपूर्वक जीवन बिताउन सकिन्छ त्यस्तो के गर्नुपर्छ त्यस्तै योजनाहरू हामीले अगाडि बढाउँदैछौँ।
अब मन्त्रालयले मूलत होइन मन्त्रीज्यूले सुरुमा पनि भन्नुभयो नीतिगत व्यवस्था गर्नमा मन्त्रालय जहिले पनि अग्रसर हुन्छ त्यसको कार्यान्वयनका लागि विभिन्न तह विभिन्न निकाय छन् नेपालमा पनि हजारौं गैर सरकारी संघ संस्थाहरू अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको चाहिँ क्रियाशीलता पनि छ तर अर्को पाटोमा हेर्दा मन्त्रीज्यू एउटा व्यावहारिक रूपमा सड़कमा मानिसहरू लाम लागेर खाना खाइरहेका छन् अहिले कोविडको कारणले गर्दा बेरोजगारी बढ़ेको छ दिनानुदिन कष्टकर बन्दै गइरहेको छ होइन अब यस्ता खालका यी तत्कालिक समस्यालाई पनि सरकारले सम्बोधन गर्नुपर्छ यहाँ अभियन्ताहरू स्वयंसेवकहरूले त एउटा संकेत मात्रै दिने हो राज्यले यसको जिम्मेवारी लिनुपर्छ भन्ने खालका यी दृश्यहरू पनि हामी विभिन्न संचार माध्यम सामाजिक सञ्जालमा दिनौ देखिरहेका छौं यो अवस्थाबाट अलिकति मुक्ति खोजिरहेका छन् नि होइन जनताहरूले के गर्न सकिन्छ यसमा तत्कालको लागि
यो हामीले व्यवस्थापनको कमी हो यसको लागि हामीले ध्यानाकर्षण भएर तुरन्त हामीले काठमाडौँ महानगरीका नगरपालिकाको मेयर साहब शहरी विकास मन्त्री हामी हाम्रो मन्त्रालय बसेर छलफल गरेर त्यस्ता व्यक्तिहरूलाई कोभिडबाट प्रभावित भएका जसलाई खान नपाएकाहरूलाई कसरी हामीले व्यवस्थित गर्ने तिनीहरूको लागि हामीले छलफल गरेर निश्चित ठाउँ किटान गरेर त्यसलाई महानगरपालिका मार्फत अन्तर्राष्ट्रिय राष्ट्रिय सरकारी संस्था मार्फत तिनीहरूलाई खानाको आवश्यक व्यवस्था जो वास्तवमा खान नपाएको व्यक्तिलाई आवश्यक व्यवस्था गर्ने भनेर त्यो हामीले काम अगाडि बढिसकेका छौँ।
अब अर्को एउटा महत्वपूर्ण पाटो मन्त्रालय अन्तर्गतै क्रियाशील रहेको समाज कल्याण परिषदको बेला बेलामा प्रश्नहरू आउँछ यति धेरै एनजीओहरू आईएनजीओहरू नेपालमा परिचालित छन् कति रकम आयो कति गयो त्यसको हर हिसाब पनि त्यति प्रष्ट रूपमा अझै आएको छैन विभिन्न समयमा गठन भएका सरकारले यसलाई नियमन गर्ने पनि प्रयास गरिरहेको छ छिमेकी देशहरू अथवा कतिपय अन्य टाढाका मुलुकहरूले पनि बिस्तारै बिस्तारै यो गैर सरकारी अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकालाई न्यूनीकरण गर्दै आफै आत्मनिर्भर हुँदै गइरहेका छन् हामी सधैँ अरूको भर पर्नुभन्दा पनि एउटा आत्मनिर्भरताको बाटोमा हाम्रो समाज कल्याणको समग्र प्रयासलाई चाहिँ एकाकार गर्नुपर्ने अवस्था पनि आइरहेको जस्तो लाग्छ के गर्न सक्छौ हामी यसतर्फ
हिजो भर्खर मैले सम्मान्य प्रधानमन्त्रीसँग एक घण्टा छलफल गरेको थिएँ यो विषयमा मैले सम्मान्य प्रधानमन्त्रीज्यू मलाई तपाईँले सहयोग गर्नु पर्यो मैले चाहिँ यो व्यवस्थालाई नियमन गर्दैछौँ कार्यविधि निर्देशिका बनाएर समाज कल्याण परिषद भनेको तपाईँको एउटा स्वायत्त संस्था हो यिनीहरूले हाम्रो सरकारले पन्ध्रौँ पञ्चवर्षीय योजनाले लक्षित गरेको विकासका योजनाहरूमा सहयोग पुग्ने गरी त्यो कार्यक्रम जानुपर्छ त्यसैले अब चाहिँ कुनै पनि सरकारले म फला ठाउँ काम गर्छु यो काम गर्छु भनेर नपाउने त्यसको लागि हामी कार्यविधि नियमावली बनाएर निर्देशिका बनाएर हामी जान्छौँ त्यसको लागि हामी के गर्छौँ भने हामीले मानव सूचाङ्कले शिक्षामा कहाँ पछाडि परेको छ स्वास्थ्यमा कहाँ पछाडि परेको छ बेरोजगारीमा कुन जिल्ला गरिबी न्यूनीकरण कुन जिल्लामा ध्यान दिनुपर्छ एग्रिकल्चरमा कहाँ दिनुपर्छ त्यसरी हामी कहिले पहिचान गर्छौँ त्यो पहिचान त्यो हाम्रो मानव सूचाङ्क इन्डिकेटर अनुसार चाहिँ उहाँहरू त्यो ठाउँमा जानै पर्छ उहाँहरूले रोजेको ठाउँ पाउनुहुन्न दोस्रो कुरा भनेको हाम्रो प्राथमिकता अनुसार उहाँ जानुपर्छ र कुन क्षेत्रमा काम गर्ने कहाँ गर्ने त्यो हामीले खोज्ने हो हामीले त्यो ठाउँ किटान गर्ने त्यो ठाउँमा जानुपर्छ अहिले भनेको हामीले कोभिड 19 न्यूनीकरण गर्ने र लाखौँ युवाहरू विदेशबाट आज बेरोजगारी त्यो क्षेत्रलाई प्राथमिकता दिएर अगाडि जानुपर्छ त्यसैले हामीले यसरी चाहिँ अगाडि बढाउन खोज्दैछौँ निर्देशिका कार्यविधि त्यसमा सम्मान्य प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ भनेपछि उहाँले के भने तपाईँ यसमा अगाडि बढ्नुहोस् मेरो साथ हुन्छ भनेर मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेँ हिजो अस्ति उप प्रधानमन्त्रीसँग कुरा गरेँ त्यसै कारणले त्यसलाई हामी नियमन गर्दैछौँ। उसको बैठकमा 12 गते राखेर यसलाई चाहिँ 15 पञ्चवर्ष योजनाले दिएका अहिले हामीले कुन चिजमा फोकस दिने, राष्ट्रलाई केमा आवश्यक छ, मानव सूचकांकले कुन ठाउँमा हामीले शिक्षामा पछाडि परेछौँ, स्वास्थ्यमा पछाडि परेछौँ, गरिबीमा पछाडि परेछौँ, त्यो क्षेत्रमा चाहिँ अब जानुपर्छ, यो हिसाबले गैर सरकारी संस्थाहरूलाई लिएर जानुपर्छ भनेर छलफल भएको छ। र यसतर्फ हामी अगाडि ठोस योजना बनाएर हामीले अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, राष्ट्रिय गैर सरकारी संस्थालाई विकास साझेदारको रूपमा नेपाल सरकारको प्राथमिकता कहाँ तोकेका छ त्यो अनुसार मापदण्ड बनाएर लग्ने भनेर कुरा भएको छ। त्यसतर्फ हामी अगाडि बढ्छौँ।
जस्तो मन्त्रीजी होइन, आगामी वर्ष नेपालको जनगणना पनि हुँदैछ, त्यसमा विभिन्न क्लस्टरहरू राख्नुपर्छ भन्ने मागहरू विभिन्न पेसागत क्षेत्रबाट आइ नै रहेको छ। अब सही सूचनाको संग्रह र सही सूचनाको प्रवाह होइन, यो पनि एउटा कुनै पनि कार्ययोजनाको सफलताको एउटा कडी मानिन्छ। हामीसँग अहिले यहाँको मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति सबैको तथ्याङ्कहरू संग्रह गरेर तदनुरूपको कार्ययोजना बनाउँदाखेरि प्रभावकारी हुने चाहिँ गुन्जायस बढ़ी देखियो भनेर विज्ञहरू भन्नुहुन्छ। आगामी जनगणनामा यी क्षेत्रहरूको चाहिँ तथ्याङ्क संकलन गर्ने अथवा थप सूचनाहरूको आवश्यकता पर्ने त्यस्तो सम्भाव्यताहरू र गर्नुपर्ने कार्यहरू बारे पनि केही भन्न सकिन्छ यतिखेर?
तपाईँले धेरै राम्रो कुरा गर्नुभयो, ध्यान आकर्षण गराउनुभयो। वास्तवमा हामीले भन्यौं कि कुन क्षेत्रमा गरिबी छ न्यूनीकरण गर्ने, कहाँ शिक्षामा पछाडि परेछ, कहाँ स्वास्थ्यमा पछाडि परेछ, त्यो क्षेत्रको प्राथमिकता त त्यो उसले तथ्याङ्क चाहियो, तथ्याङ्क नभए त हामीले त्यो कसरी भन्ने त्यो उनीहरूलाई तपाईँ यो क्षेत्रमा जानुहोस् यहाँ पछाडि परेछ भनेर। त्यसैले त्यो अत्यन्त महत्त्वपूर्ण कुरा हो हाम्रो विकास निर्माणको लागि। त्यसैले त्यो कुरोको लागि सरकारलाई अब हामीले तपाईँले ध्यान आकर्षण गराउनुभयो, धन्यवाद छ। हामी त्यसको अहिले समयमै त्यो कुरालाई हामी गर्छौँ, कुन कुन क्षेत्र चाहिँ हामीले राख्नुपर्छ, सम्झिनुपर्छ, तथ्याङ्क लिनलाई कुन कुन क्षेत्रलाई चाहिँ राख्नुपर्छ, त्यो कुरालाई समयमै ध्यान हामी दिन्छौँ, जसले गर्दा सही तथ्याङ्क आओस्, भोलि राष्ट्रको लागि कहाँ पछाडि परेको क्षेत्रलाई अगाडि जोड दिनलाई हामीले बल मिल्छ, त्यो हामी ध्यान दिन्छौँ।
लगभग अन्त्यमा सुन्न चाहन्छु मन्त्रीज्यू, जसरी सरकारले आफ्नो प्रयास जारी राखेको छ, गैर सरकारी संघ संस्थाहरू, अन्तर्राष्ट्रिय संस्थाहरूले पनि नेपालको विकासमा चासो नै राखेका छन् र देशभित्रका कतिपय स्वतन्त्र संघ संस्था अभियन्ताहरूले पनि गाह्रो असिलो पर्दाखेरि, त्यो भूकम्पको बेलामा होस्, अहिलेको महामारीको बेलामा होस्, बाढ़ी पहिरो प्राकृतिक प्रकोपमा होस्, समाजको सहभागिताले नै समाजको विकास हुन्छ भन्ने जुन अवधारणा छ, यतिखेरको यो समयमा मन्त्रीज्यूले अन्त्यमा भनिदिनु होला ती सबै व्यक्तिहरू जो तल्लीन छन् समाज सेवामा, उनीहरूलाई विशेष रूपमा के आग्रह गर्नुहुन्छ?
उहाँहरूलाई म सबै के आग्रह गर्छु भने, राष्ट्रलाई जब जब विपत्ति पर्छ, जस्तै हाम्रै देशमा तपाईँको भूकम्पको बेला आयो, अहिले COVID-19 गर्दा हाम्रो जस्तो गरिब मुलुकलाई साह्रै आर्थिक स्थिति चाहिँ कमजोर दिनादिन बनिरहेछ, यस्तो बेलामा हाम्रो अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू, राष्ट्रिय गैर सरकारी संस्थाहरूको अत्यन्त ठुलो भूमिका हुन्छ। त्यसै कारणले गर्दाखेरि आगामी दिनमा उहाँहरूले हाम्रो देशमा आवश्यक पर्दाखेरि हरेक प्रकार सहयोग अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले गरिरहेछ, सरकारी संस्थाहरूले गरिरहेछ, यो सामाजिक संस्थाहरूले अगाडि गरिरहेछ, तर अबको दिनमा त्यसलाई चाहिँ केही परिणाम आउने गरी यी संस्थाहरूले, सामाजिक संस्थाहरूले चाहिँ अगाडि बढ्नुपर्छ, एकदम पारदर्शिताको हिसाबले अगाडि बढ्नुपर्छ। उहाँहरूलाई चाहिने हरेक प्रकारको सहयोग मन्त्रालयले गर्न तयार छ, नीति निर्माण मापदण्ड अनुसार बिना भेदभाव उहाँहरूलाई स्वस्फूर्त तरिकाले काम गर्ने वातावरण बनाउने जिम्मा म लिन्छु। तर उहाँहरूले चाहिँ समाज रूपान्तरणको लागि राज्यले प्राथमिकता दिएको क्षेत्रमा काम अगाडि बढाउनुपर्छ, यो बढाउनलाई म सम्पूर्ण अन्तर्राष्ट्रिय, राष्ट्रिय, गैर सरकारी संस्था, सबै सामाजिक संस्था, विकास साझेदारलाई म अनुरोध गर्छु।
धेरै धन्यवाद मन्त्रीजी, आजलाई समय यति नै रह्यो, यति थोरै समयमा पनि हामीले मन्त्रालयका विविध पक्षमा र यहाँले अगाडि सार्नुभएका प्रयासहरूबारे चर्चा गर्न पायौं, समय दिनुभयो, धेरै धन्यवाद छ रेडियो नेपालको तर्फबाट।
तपाईँले पनि मेरो विचार राख्न दिनुभयो, त्यसको लागि रेडियो नेपाललाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद मन्त्रीज्यू। आदरणीय श्रोताहरू, हामी कुराकानी गर्दैथ्यौं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठसँग, हालसालै कार्यभार सम्हाल्नुभएका श्रेष्ठसँगको अन्तर्क्रियाको क्रममा हामीले थाहा पायौं कि यो क्षेत्रलाई अझ बढ़ी व्यवस्थित गर्नको लागि मन्त्रालय तल्लीन छ। यतिखेर महिला विरूद्धको हिंसा का सम्बन्धमा 16 दिने अभियान चलेको छ। देशमा रहेका महिलाहरू असुरक्षित रहेको विवरणहरू हामी दिनौं सुन्ने गर्छौं। निश्चय पनि त्यो सुखद विषय त होइन, तर त्यसलाई न्यूनीकरण गर्न हामी सबै एकाकार हुनु जरूरी छ। साथसाथै कोविड 19 को महामारीमा परेका, विशेष गरी विद्यालय जान नपाएका बालबालिकाहरू, लाखौं बालबालिकाहरू, अपाङ्गता भएका, शारीरिक दुर्बलता अशक्तता भएका व्यक्तिहरू र सँगसँगै ज्येष्ठ नागरिकहरूको सुरक्षा गर्नु पनि हाम्रो यतिखेरको अर्को एउटा जिम्मेवारी थपिएको छ। आशा गरौं आगामी दिनमा सामाजिक सहकार्यबाट नै सामाजिक विभेद र कुरूतिहरूको चाहिँ अन्त्य गर्न सकियोस्। यिनै भावनाका साथ आजको अन्तर सम्वादबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।